الحمد لله وكفى، وسلام على عباده الذين اصطفى، ما بعد. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وذروا ظاهر الاسم وباطنه، صدق الله العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ان خصوصی مجالس کے شروع کرنے کا مقصد یہ ہے کہ ہدایت کے مختلف درجے ہوتے ہیں. ہدایت کا پہلا درجہ تو یہ ہے کہ انسان ارادہ کرے کہ اس نے اللہ رب العزت کی ذات کو خوش کرنا ہے، راضی کرنا ہے، پانا ہے. یہ پہلا درجہ ہوتا ہے، اور اس درجے کے حصول کے لیے ایک کوشش ہوتی ہے کہ لوگ اسے حاصل کر لیں، نیت کر لیں، اللہ کی ارادہ کر لیں. اور جو درس قرآن کا سلسلہ شروع کیا ہوا ہے وہ اس کا مقصد یہی ہے. پھر جو قدم اٹھا لے، ارادہ کر لے، نیت کر لے، تو پھر اس کو اگلے درجے کی ضرورت ہوتی ہے ہدایت کے، اور وہ یہ ہے کہ راستہ بتایا جائے کہ کس پہ چلنا ہے. اور پھر ہدایت کے آگے درجے ہیں کہ اس راستے پہ چلنا، سٹیبل رہنا، حتیٰ کہ منزل کو پا لینا. تو یہ والی سیٹنگز، یہ والی مجالس ان مجالس سے مختلف ہوں گی. ان کا بیسک ایم یہ ہے کہ ہم لوگوں نے جو نیت کر لی ہے، ارادہ کر لیا ہے، سلسلے میں کسی نہ کسی حد تک کسی نہ کسی کے تھرو بیعت ہو چکے ہیں، تو اب آگے کیا کرنا ہے، اس کا مقصد وہ بھی واضح ہو، اور پھر آگے کرنا کیا ہے، کیسے آگے بڑھنا ہے. کیونکہ ہمارا مقصد صرف برکت حاصل کرنا نہیں ہے اس راستے سے. برکت حاصل کرنے سے مراد یہ ہے کہ نیک صالحین لوگوں کے سلسلے سے جڑ گئے تو کچھ نہ کچھ فائدہ، کچھ نہ کچھ برکت حاصل ہو جائے گی. وہ بھی ہے، یعنی کہ ہر بندہ اس کا محتاج ہے، لیکن اصل مقصد یہ ہے کہ انسان ایکچولی اللہ کا ولی کیسے بن جائے. یہ ہے ایم. امام غزالی رحمۃ اللہ علیہ نے اپنی کتاب میں مینشن کیا ہے بڑے کلیئر کٹ کہ ولی بننا اللہ رب العزت کا یہ بھی آپشنل چیز نہیں ہے کہ کوئی بن جائے کوئی نہ بنے، بلکہ یہ ہر ایک پہ فرض عین ہے کہ وہ کوشش کرے. یعنی ہر ایک پہ ضروری ہے، کوشش ہر ایک پہ ضروری ہے، باقی کون کامیاب ہوتا ہے کون نہیں ہوتا وہ اللہ کی مرضی. تو کوشش کرنا ہر ایک پہ ضروری ہے، کیونکہ اللہ تعالیٰ نے قرآن پاک میں یہ کہا ہے کون و ربانیین، کہ اللہ والے بن جاؤ، ربانیین رب والے بن جاؤ، اللہ والے بن جاؤ. تو اللہ والا ہی ولی ہوتا ہے. تو کونو یہ امر کا صیغہ ہے، یعنی آرڈر کیا جا رہا ہے، کہ آپشن نہیں دی جا رہی کہ بننا چاہو تو بن لو بہت اچھی بات ہے، نہیں، بن جاؤ، حکم دیا. تو اللہ والا بننا، اللہ کا ولی بننا، یہ ہر ایک کے لیے ضروری ہے، اس کی کوشش کرنا. تو کوشش میں پہلا درجہ تو یہ ہوتا ہے کہ ارادہ ہو، تو بیعت ارادے کو ہی کہتے ہیں، اور یا توبہ طائب جو ہوتے ہیں اس کا مطلب ہوتا ہے ارادہ کر لیا، آگے چلنا ہے، اور کیا چلنا ہے، کیسے چلنا ہے، اس کے لیے سیٹنگ ارینج کی. اور اس میں آبویسلی جو ذہن میں سوالات ہوں گے آپ لوگوں کے، وہ بھی آپ سامنے رکھیں تاکہ بات واضح ہو. ان سیٹنگز کے اندر تقریباً ایک گھنٹے کی سیٹنگ ہوگی، تو اس میں اس کو دو پورشنز میں ڈیوائڈ کریں گے انشاءاللہ. پہلا پورشن یہ ہوگا کہ جس میں اس راستے تزکیے کے راستے کی کنفیوژنس کو دور کیا جائے، یا ایمز کو کلیئر کیا جائے، کیونکہ اس کی ضرورت پڑتی رہتی ہے مستقل طور پہ کہ ایم واضح ہو کہ میں کر کیا رہا ہوں. मैंने करना क्या है, ये बिल्कुल क्लियर होना चाहिए। और जो मुख्तलिफ टर्मिनोलॉजीज यूज होती हैं इस तज़किए के रास्ते में, वो उनसे क्या मुराद है, ताकि इंसान को भी बहके ना, कभी गुमराह ना हो, कभी डेविएट ना हो। क्योंकि कई बार होता है ये, शैतान जब देखता है कि अल्लाह की तरफ बढ़ना शुरू हो गया तो उसको दो तरह से गुमराह करने की कोशिश करता है। एक तो सुस्ती डालता है कि जो कहा गया वो करने नहीं देता, कि जो जिक्र अज़कार बताए जाते हैं वो नहीं करने देता, पोस्टपोन कराता है, कल पर टालता है, टलवाता है। और दूसरा उसका हर बार ये होता है कि वो कन्फ्यूज करता है, शक में डाल देता है कि पता नहीं ये सही भी है या नहीं है। तो इसलिए पहला पोर्शन होगा इसकी इसके एम्स को क्लियर करना, इसके अंदर क्या जो टर्मिनोलॉजीज यूज होती हैं उसको क्लियर करना। और दूसरा पोर्शन या दूसरा इसकी पोर्शन में जो बात होगी वो क्या क्या काम करने हैं, किन किन काम से बचना है, उसके मुतालिक बात होगी। क्योंकि अगर सिर्फ एक की पोर्शन को लेकर शुरू हुए, फॉर एग्जाम्पल एम्स को पे दलाइल पे बात शुरू करनी कर दी, तो कई फिटिंग उस पर लग जाएंगी। तो मैं ये चाह रहा हूँ कि ये भी क्लियर हो कि करना क्या और कैसे करना है, यानी कि प्रोग्रेस करें इंसान, टाइम वेस्ट ना हो। तो दोनों चीजें इंशाल्लाह साथ लेके चलेंगे। तो पहली चीज के इस तस्किए की लाइन का मकसद क्या है, पहले तो ये जहन में रखें कि इसी कुरानिक टर्मिनोलॉजी जो है इस लाइन की वो तस्किया है, जो फर्ज आइन है। इल्म हासिल करना हर इंसान पे जरूरी है और तस्किया करना भी हर इंसान पे जरूरी है। अल्लाह ताला ने कुरान पाक में फरमाया, कद अफलाह मन तज़क्का, कि कामयाब हो गया जिसका तस्किया हो। और इल्म हासिल करना भी जरूरी, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इल्म हासिल करना हर मुसलमान मर्द औरत पे फर्ज है। तो इतना इल्म कि जिंदगी की डेली रूटीन गुजर जाए, इबादात का पता चल जाए, हकूक का पता चल जाए, ये जरूरी है। इसी तरह इतना तस्किया कि इंसान शरीयत के दायरे के अंदर आ जाए, ये जरूरी है। तो क्रॉनिक टर्मिनोलॉजी इसकी तस्किया है। लेकिन जिस तरह हर फील्ड में होता है कि टर्मिनोलॉजीज चेंज होती रहती हैं, टर्मिनोलॉजीज में कई बार नई नई टर्मिनोलॉजीज भी पैदा हो जाती हैं, लेकिन उसका मकसद कई बार वही होता है, यानी उसी चीज को एक्सप्लेन कर रही होती है। तो ये तसव्वुफ जो नाम इसका रख दिया गया, बाद में रखा गया, लेकिन मकसद इसका वही है, तस्किया ही इसका मकसद है। तो नाम से कुछ नहीं फर्क पड़ता। अब उसकी एक पूरी बहस है कि तसव्वुफ इसका नाम क्यों रखा गया, उसमें अभी मैं नहीं जा रहा। लेकिन दोनों इक्विवेलेंट हैं वर्ड्स, इनमें कोई फर्क नहीं है। अब इस के जरिए से, तस्किए के जरिए से हासिल क्या चीज करनी है, ये पहला क्वेश्चन है और ये सबसे अहम क्वेश्चन है, ताकि मुझे पता हो कि मैं कर क्या रहा हूं, मैं किस चीज की एफर्ट कर रहा हूं। कुरान पाक में अल्लाह रब्बुल इज्जत ने कहा, जो शुरू में आयत पढ़ी, कि छोड़ दो जाहिर के गुनाह भी और बातिन के गुनाह भी। ये सूरह इनाम की 128 नंबर आयत है कि अल्लाह ताला ने कहा जाहिर के गुनाह भी छोड़ो और बातिन के गुनाह भी छोड़ो। तो इससे पता चला गुनाह की दो टाइप्स हैं, एक जाहिर के हैं एक बातिन के हैं, या दूसरे लफ्जों में यूं कह लें कि दीन की भी दो ही, दीन के आमाल की दो टाइप्स होंगी, कुछ जाहिर के होंगे कुछ बातिन के होंगे। तो अल्लाह रब्बुल इज्जत हमसे चाहते हैं कि हम मुकम्मल तौर पर दीन पाए, जाहिरी तौर पर भी और बाती तौर पर भी। अब जाहिर में क्या चीज है, नमाज की एग्जांपल ले लें, कि नमाज जो हम पढ़ते हैं उसमें एक जाहिर होता है कि एक शख्स तकबीर तहरीमा पढ़ता है, क्याम करता है, खड़ा होता है, फिर रुकू करता है, सजदा करता है, तो एक ये जाहिर है, दूसरा शख्स देख के कहता है कि नमाज पढ़ रहा है। एक बातिन है, यानी कि वो बाहर वाला शख्स नहीं देख रहा, वो मुझे पता है नमाज के अंदर मेरी क्या कैफियत है, क्या जहन में मेरे ख्याल आ रहे हैं, क्या मेरी तवज्जो है अल्लाह की तरफ, मैं दुनिया को सोच रहा हूँ या अल्लाह को सोच रहा हूँ या मैं क्या सोच रहा हूँ, ये किसी को नहीं पता सिवाय मेरे या अल्लाह ताला को। इसको कहते हैं बातें, जो जाहिर में किसी को नजर ना आए। तो दीन में अभी दोनों चीजें मतलूब है। अल्लाह ताला जहां जाहिर को नमाज का तरीका बताया अल्लाह ताला ने आप सल्लल्लाहु अलैहि वसल्लम के थ्रू, इसी तरह ये भी कुरान पाक में फरमा दिया कि अकीम सलात अल जिक्री, कि नमाज कायम करो मेरी याद के लिए, जिक्र के लिए। तो नमाज जो जाहिर में खड़ा कराने का मकसद वो बातिन था। तो ये एक एग्जाम्पल। फिर इसी तरह हर अमल की इसी तरह एक जाहिर होता है एक बातिन होता है। जिस तरह रोजा है, जाहिर में तो खाना पीने छोड़ने का नाम है, लेकिन बातिन में अल्लाह ताला कहते हैं लअल्लकुम तत्तकून, ये इसलिए ताकि तुम मुत्तकी हो जाओ। तकवा किसी को भी नजर नहीं आता, वो तो एक अंदर एक फीलिंग है अल्लाह का, अल्लाह से एक ताल्लुक है, अल्लाह का एक खौफ है। तो हर चीज में हम गौर करें तो ये दो पहलू निकल आएंगे, एक जाहिर का एक बातिन का। एक शख्स है, वो जाहिर में बहुत अच्छे अखलाक से मिल रहे हैं, मुस्कुरा के मिल रहे हैं, लेकिन दिल में उसके बुक्स छुपा हुआ है, नफरत छुपी हुई है उस शख्स की, और वो तलाश में है कि कब मुझे मौका मिले मैं इसको धोखा दे दूँ, कब मुझे मौका मिले मैं इसको नुकसान दे दूँ। तो जाहिर कुछ और है, बातिन कुछ और है। तो अल्लाह ताला यही कह रहे हैं कि जाहिर भी ठीक करो, बातिन भी ठीक करो। अब जाहिर का ठीक करना तो कुरान पाक और हदीस पाक से हो जाता है। मतलब ये कि ये फिक की किताब कोई भी खोल लें, उसमें पता चल जाएगा नमाज कैसे पढ़नी, और इसी तरह रोजे का क्या काम है वो भी फिक की किताबों में लिखे होंगे, कुरान हदीस में पता चल जाएगा। लेकिन ये बातिन को कैसे कैसे नमाज की हजूरी मिले, कैसे तकवा मिले, ये चीज जो है ये बातिन का इल्म, ये एक अलहदा मेहनत है। इसको कहते हैं तस्किए की मेहनत। और कई बार अगर हम नोट करें तो ये बातिन की चीज ही, बातिन का नुकसान और गुनाह ही इंसान को जाहिर के गुनाह पे उलझा रहा होता है। मिसाल के तौर पे एक शख्स का मुझे नमाज पढ़ने को दिल नहीं करता, क्यों नहीं दिल करता? क्योंकि दिल में तकवा ही नहीं, दिल में अल्लाह का कोई ताल्लुक ही नहीं, अल्लाह से मिलने का कोई शौक ही नहीं, उसकी गुजात ही नहीं। तो जाहिर में भी सुस्ती होगी, काहली होगी। तो एक तो ये चीज के एम हमारा ये है कि हम जाहरी और बातिनी तौर पर अल्लाह ताला को सबमिट कर दें, शरीयत पे आ जाएं, अल्लाह के हुक्म पे आ जाएं, दीन पे आ जाएं, ये एक एम। दूसरा एम ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस पाक है, सही हदीस मिश्कात शरीफ में भी है, बुखारी शरीफ मुस्लिम शरीफ सब में है, हज़रत उमर रजी अल्लाह ताला से रवायत है, एक रोज हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर थे कि अचानक एक शख्स हाजिर हुआ जिसके कपड़े नहायत सफेद, बाल नहायत स्याह, उस पर सफर का कोई असर ना था और ना हम उससे हम में से कोई उसको जानता था। वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जानों से जानों मिला के बैठ गया। तो मजलिस थी सहाबा की, तो एक शख्स आया सफेद कपड़े, स्याह बाल, मतलब कि मट्टी नहीं थी, और वो आके बैठा कैसे कि आप सल्लल्लाहु अलैहि वसल्लम घुटनों से घुटनों मिला के बैठ गया जैसे तशहुद में बैठते, और अपने दोनों हाथ अपनी रानों पर रख लिए और अर्ज किया मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इस्लाम की हकीकत से आगाह फरमाइए। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इस्लाम ये है कि तू इस बात का एतराफ़ करे और शहादत दे कि खुदा के सिवा कोई माबूद नहीं और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह का रसूल है, और फिर तू नमाज को अदा करे, ज़कात दे, रमज़ान के रोज़े रखे, खाना काबा का हज करे अगर तुझको सामान मैसर हो। उस शख्स ने सुन के अर्ज किया कि आपने सच फरमाया। तो हज़रत उमर रज़ी अल्लाह ताला कहते हैं हम लोग ये देख के हैरान रह गए कि ये शख्स दरियाफ्त भी कर रहा है और तस्दीक भी कर रहा है, यानी कि अगर तो ये स्टूडेंट है तो स्टूडेंट ये तो नहीं कहता कि ठीक का, तो ये कैसा स्टूडेंट है कि बज़ाहिर में वो स्टूडेंट बन के आया लेकिन ये कैसी उसकी मतलब कि ये चीज़ है ये बात। और फिर उसने पूछा ईमान की हकीकत बयान फरमाइए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तू अल्लाह पर, उसके फरिश्तों पर, उसकी किताबों पर, रसूलों पर, क़यामत के दिन पर, तकदीर की भलाई अच्छी भलाई पर यकीन और ईमान रख। ये सुनकर उस शख्स ने कहा आपने सच फरमाया, यानी फिर वही कहा। फिर तीसरा सवाल क्या, ये इंपॉर्टेंट है कि फिर पूछा एहसान के मुतालिक कुछ फरमाइए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एहसान ये है कि तू खुदा की इबादत इस तरह कर गोया तू उसको देख रहा है, और ऐसा ना हो तो इतना जरूरी है कि गोया खुदा तुझको देख रहा है, अल्लाह तुझको देख रहा है। तो फिर उस शख्स ने पूछा क्यामत के बारे में फरमाए, और यही हदीस आगे चलती है कि क्यामत की निशानियां आप सल्लल्लाहु अलैहि वसल्लम ने बताई। तो जब हजरत उमर रजी अल्लाह तआला फरमाते हैं कि उसके बाद वो शख्स चला गया और मैं थोड़ी देर तक खामोश बैठा रहा, फिर आप सल्लल्लाहु अलैहि वसल्लम मुझसे फरमाया उमर तुम इस साहिल को जानते हो, सवाल करने वाले को? मैंने अर्ज किया अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम खूब जानते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये शख्स जिब्राईल अलैहिस्सलाम थे जो तुमको तुम्हारा दीन सिखाने आए थे। सही मुस्लिम की यह रवायत है। तो इस पे ये तीसरी चीज है ना, पहली बात ये जिब्राईल अलैहिस्सलाम आए थे स्टूडेंट बन के इंसानी शक्ल में और क्वेश्चन किए और तस्दीक की, और वजह उसकी ये थी कि आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि आपको दीन सिखाने आए थे इन सहाबा को। लेकिन पहला क्वेश्चन था इस्लाम के बारे में, दूसरा ईमान के बारे में, तीसरा क्वेश्चन उन्होंने कहा एहसान क्या है। तो ये पूरी की पूरी एक अलहदा यानी कि दीन का ही एक हिस्सा है एहसान, और वो क्या है कि अंताबुदल्लाह का अन्न का तराहू, कि अल्लाह की इबादत ऐसे करना गोया उसको देख रहे हैं। फ़ाइलम तकुन तराहू फ़इन्नहु यराक, अगर ये नहीं तो कम अज कम ये हो कि वो हमें देख रहे हैं। ये कम अज कम है, कम अज कम कि हर वक्त मैं ऐसी कैफियत में बैठा हूं जैसे मैं अल्लाह को देख रहा हूं, मुशाहिदे में हूं। और अगर मुशाहिदा नहीं है तो कम से कम ये हो कि अल्लाह मुझे देख रहा है, जिसको मुराकबा कहते हैं। तो या मुशाहिदा हो या मुराकबा, जैसे अल्लाह को मैं देख रहा हूं या अल्लाह मुझे देख रहे हैं। अब ये अब जाहिर बात अल्लाह ताला नजर नहीं आते इन जाहिरी आंखों से, तो ये कौन सी आंखें देख रही? ये कल्ब की आंखें देख रही, यानी को फील करती हैं अल्लाह ताला। अब ये दीन का हिस्सा, और क्योंकि आखिर में कहा ये तुम्हें तुम्हारा दीन सिखाने आया था, तो उलमा ने, फुकहा ने, मुहद्दिसीन ने इस चीज को नोट किया कि आप सल्लल्लाहु अलैहि वसल्लम ये जो वर्ड है ना तुम्हें दीन सिखाने आए थे, इसका मतलब है ये दीन का हिस्सा है, कि ये दीन के बाहर की चीज नहीं है, ये दीन का हिस्सा है 100%। जिस तरह ईमान सीखना जरूरी है, इस्लाम सीखना जरूरी है, नमाज पढ़ना जरूरी है, जकात देना जरूरी है, हज करना जरूरी है जैसे यहां फरमाया, इसी तरह ये कैफियत का हासिल करना भी जरूरी है कि अल्लाह ताला की इस्तेहजार की, उसकी हजूरी की कैफियत। अब ये कैसे हासिल हो? इस्लाम के वो बताया कि वो सारी चीजें नमाज रोजा ज़कात हज तो मिल जाती हैं किताबों में, ये चीज वो चीज है जिसको हम सीखना चाह रहे हैं तस्किए की मेहनत के अंदर। तो इन शॉर्ट दो मकासद सामने रहे, एक ये कि हमारे गुनाह छूट जाएं, जाहिरी भी और बातनी भी, और जाहिरी गुनाह अक्सर बातनी गुनाह की वजह से होते हैं कि इंसान दूसरे को जो तकलीफ देता है जुबान से या हाथ से, उसकी वजह बातनी गुनाह यानी गुस्सा होती। जो इंसान बदनजरी करता है उसकी रीजन इंसान के अंदर बातनी जो हिर्स हवस है, जो लस्ट है, वो होती है। तो ये बातनी गुनाह ठीक हो जाए जिससे जाहिरी गुनाह भी हमारे काबू में आ जाए, ये तो ये मकसद। और दूसरा मकसद ये कि इंसान को मुकाम एहसान मिल जाए, ये एहसान वाली कैफियत मिल जाए जिसको हदीस पाक में कहा। और ये एहसान वाली कैफियत के साथ ही दूसरी चीज जो लिंक्ड है वो समझें कि पूरी की पूरी कैफियत, तवक्कुल, तक्वा, अल्लाह की महब्बत, अल्लाह का खौफ, अल्लाह की अल्लाह ताला से रजा की रजा, ये सारी पूरी पूरी लिस्ट है कैफियत की जो कुरान और हदीस मेंशन करती हैं, ये सब हम हासिल करना चाहते हैं। तो ये जहन में रहे कि ये एम्स है, ऑब्जेक्टिव है। हमें पता हो कोई हमसे पूछे कि क्यों ये मेहनत की जा रही है, क्यों ये कर रहे हैं, तो पता हो कि ये दो मकसद है, ब्रॉडली ये दो मकासद है जिसके लिए मैं सारी ये एफर्ट कर रहा हूं। तो एक चीज तो ये क्लियर हो, दूसरा इसी चीज को मैं एक मुकालमे की सूरत में भी पेश करता हूं जिससे पता चलेगा कि ये चीज कैसे इस मेहनत से हासिल होती है। یہ مکالمہ ہے مولانا منظور نعمانی رحمت اللہ علیہ، ایک انڈیا کے بہت بڑے عالم گزرے ہیں، انہوں نے اپنی کتاب میں یہ مینشن کیا ہے، تو مجھے یہ یوزفل لگا کانسیپٹس کو کلیئر کرنے کے حوالے سے، تو میں نے سوچا پیش کر دوں. تو وہ انہوں نے یہ بات کہی کہ جب وہ بھی عالم تھے یعنی کہ کتاب سنت کے، لیکن اس چیز سے وہ اس چیز کے اوپر ان کی توجہ نہیں گئی کہ یہ چیزیں باطنی کیفیات بھی حاصل کی جائیں. تو ایک بار وہ ایک شیخ کے پاس گئے اور وہاں پہ دیکھا کہ ساری ایفرٹ اس چیز کی جا رہی ہے باطنی کیفیات کو حاصل کرنے کی اور اس چیز کی، تو انہوں نے پھر ان سے کوشچن آنسرس کیے اور وہ انہوں نے اپنی بک میں مینشن کیے. تو ان کے کوشچن میں کہ یہ ساری محنت کیا ہے، یعنی مولانا منظور نعمانی صاحب ان سے پوچھ رہے ہیں کہ کیا ساری محنت ہے، تو وہ آپ وہ انہیں جواب دیتے ہیں. پہلی چیز انہوں نے کہی کہ دیکھیں جس طرح آپ صلی اللہ علیہ وسلم کے دور میں تعلیم کے لیے کوئی مستقل انتظام نہیں تھا، یعنی کہ نہ کوئی مدرسہ تھا، نہ کوئی اسکول تھا، نہ کوئی بینچز ہوتے تھے، نہ کوئی ٹیچر آتا تھا، نہ کوئی یعنی کوئی نظام نہیں تھا. آپ صلی اللہ علیہ وسلم کے پاس صحابہ جاتے تھے اور علم حاصل کر لیتے تھے. لیکن بعد میں اس چیز کی ضرورت فیل کی گئی کہ اب ایک باقاعدہ پورا سلسلہ ہونا چاہیے تعلیم و تربیت کا، مدارس قائم کیے گئے، اسکولز اب قائم کیے گئے ہیں یا اور مختلف طریقے ہیں، اب آن لائن اسکولنگ شروع ہو گئی ہے، تو یہ ساری بات کی چیزیں ہیں. اسی طرح انہوں نے اس چیز کا بھی جواب دیا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں دین کے لیے تعلیم و تربیت کی طرح یہ ایمانی کیفیتیں بھی آپ کی صحبت ہی سے حاصل ہو جاتی تھیں. جس طرح آج پہلے بیان میں نماز کی حضوری اور اس میں اللہ تعالیٰ کی یاد اور رونا کا ذکر تھا کہ کیسے آپ صلی اللہ علیہ وسلم و صحابہ روتے تھے اللہ کی یاد میں، تو یہ ساری کیفیتیں آپ صلی اللہ علیہ وسلم کی صحبت سے ہی حاصل ہو جاتی تھیں، اور حضور صلی اللہ علیہ وسلم کے فیضان صحبت سے صحابہ کرام کی صحبتوں میں یہ تاثیر تھی. تو اسی طرح ان کی صحبت میں جو بیٹھتا، کمپنی میں جو بیٹھتا، اسے بھی حاصل ہوتی. لیکن بعد کے ماحول کے زیادہ بگڑ جانے اور قوتوں کے کمزور ہو جانے کی وجہ سے اس مقصد کے لیے کاملین کی صحبت بھی کافی نہیں رہی، تو دین کے اس شعبہ کے اماموں نے ان کیفیات کے حاصل کرنے کے لیے صحبت کے ساتھ ذکر و فکر کی کثرت کا اضافہ کیا، اور تجربے سے یہ تجویز صحیح ثابت ہوئی. تو یہ انہیں وہ بتا رہے ہیں، ایکسپلین کر رہے ہیں کہ ایک ہے کمپنی، کہ پہلے کمپنی اتنی اسٹرانگ ہوتی تھی، روحانیت اتنی اسٹرانگ ہوتی تھی صحابہ کی اور تابعین وغیرہ کی کہ وہ ان کے پاس جو جاتا تھا انہیں وہ کیفیات مل جاتی تھی. لیکن اب چونکہ ان روحانیت بھی لوگوں کی کمزور ہو گئی ہے اور جو اسٹوڈنٹس ہیں ان کی کیپیبلٹی بھی کمزور ہو گئی ہے، تو اب صرف کمپنی کافی نہیں ہے بلکہ اس کے ساتھ ساتھ ذکر کی کثرت بھی ضروری ہے. اور انہوں نے دیکھا کہ یہ دونوں چیزیں جب ایڈ ہوتی ہیں تو کیفیات اب بھی مل جاتی ہیں، یہ ساری یعنی گناہ بھی چھوٹ جاتے ہیں بات نہیں، اور کیفیات بھی مل جاتی ہیں. اور پھر میں فرمایا کہ اسی طرح بعض مشائخ نے اپنے زمانے کے لوگوں کے احوال حال دیکھ کر ان کے نفس کو توڑنے اور شہوتوں کو مغلوب کرنے کے لیے، ان کی طبیعت میں نرمی پیدا کرنے کے لیے ان کے واسطے خاص خاص قسم کے مجاہدے تجویز کیے، یعنی کہ ہر ایک کا حال دیکھ کے ان کو خاص ایڈوائس دی جاتی ہے. اور یہی وجہ ہے کہ اس راستے کے جو امام ہیں اپنے اپنے زمانے کے حالات اور تجربوں کے مطابق ان چیزوں میں رد و بدل اور کمی بیشی بھی کرتے رہے ہیں اور اب بھی کرتے رہتے ہیں، بلکہ ایک ہی شیخ کبھی کبھی مختلف طالب علموں کے لیے ان کے خاص حالات اور استعداد کے مطابق الگ الگ عمل اور شغل تجویز کر دیتا ہے. تو یہ ایکچولی ایک پیشنٹ ڈاکٹر پیشنٹ ریلیشن شپ ہوتا ہے کہ جس میں ڈاکٹر پیشنٹ کے مطابق دیکھ کے ڈور ایڈجسٹ کرتا ہے، تو اسی طرح ایک شیخ اس کے اپنے سوئن کے حالات کو دیکھ کے اس کی ذکر کی ڈوز یا اس کو جو بھی مشورہ دینا ہو کرتا ہے. مقصد وہی ہے، ایم وہی ہے، اچیو کرنا ہے کیفیات کو جو آپ صلی اللہ علیہ وسلم کے سینے میں تھی، صحابہ کے سینوں میں تھی، اور گناہوں کو چھوڑنا. تو وہ فرماتے ہیں کہ اس تقریر کے بعد، یعنی کہ ان بزرگ کی اس بات کے بعد، میرے ذہن سے کئی کوشچن دور ہو گئے. اور کہتے ہیں کہ لیکن ایک بات پیدا ہو گئی، ایک نئی پیاس میرے اندر پیدا ہو گئی کہ جو کچھ یہ کہہ رہے ہیں وہ مجھے مل بھی جائے. یہ مولانا منظور نعمانی رحمۃ اللہ علیہ کہہ رہے ہیں. لیکن کہتے ہیں میرے حالات اور مشاغل اتنے زیادہ تھے کہ میرے پاس اس چیز کا ٹائم نہیں تھا، تو میں نے بے تکلفی سے یہ عرض کر دیا کہ اگر یہ ذکر ان مقاصد کے لیے کیا جاتا ہے اور اس کے ذریعے یہ چیزیں حاصل ہوتی ہیں، تو پھر تو میں بھی اس کا محتاج ہوں. لیکن میں زیادہ وقت نہیں دے سکتا، کیونکہ دین کے جن کاموں میں میرا تعلق ہے ان کو بھی نہیں چھوڑنا چاہتا. تو انہوں نے فرمایا کہ مولوی صاحب، تصوف دین کے کام چھڑانے کے لیے نہیں ہے، بلکہ اس سے تو دین کے کاموں میں قوت آتی ہے اور جان پڑتی ہے. تو اس سے مقصد، یعنی کہ جو آدھا گھنٹہ ایک گھنٹہ جو ذکر اذکار کے لیے بٹھایا جاتا ہے، مطلب یہ نہیں کہ دنیا چھوڑ دیں، مطلب یہ ہوتا ہے کہ جس کام میں لگے ہوں اس میں زیادہ یکسوئی سے لگ جائے. یعنی کہ ظاہر بات ہے جب گناہ کے خیال کم ہوں گے، اللہ کی طرف توجہ ہوگی، تو انسان زیادہ یکسوئی سے وہ کام انجام دے سکتا ہے. کوئی اسٹوڈنٹ ہے تو زیادہ یکسوئی سے پڑھ سکتا ہے، کوئی اور کام کر رہا ہے جاب کا یا اور کوئی علمی کام کر رہا ہے، تو وہ زیادہ یکسوئی سے اور کانسنٹریشن سے کر سکتا ہے. اور پھر انہوں نے اگزامپل دی کہ حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ، حضرت سید صاحب، یہ وقت وقت کے بڑے بزرگ پہلے گزرے ہیں، نے ہمارے اس ملک میں دین کی جو خدمتیں دیں اور جو کچھ کر دکھایا، جن کا سواں یا ہزاروں حصہ بھی بڑی بڑی انجمنیں نہیں کر سک رہی، اس میں ان کے اخلاص اور قلب کی اس خاص قوت کا دخل تھا. تو انہوں نے جو ایک ایک بندہ اتنے بڑے بڑے کام کر جاتا ہے، اس میں ایک تو ایک ان کا اخلاص ہوتا ہے جو اس کے ذریعے سے حاصل ہوتا ہے. یعنی کہ ظاہری بات ہے جب گناہ ختم ہو جاتے ہیں اور باطنی طور پر انسان صاف ہوتا ہے، تو ایک باطنی گناہ ہوتا ہے ریاکاری بھی، دوسروں کو شو آف کرنا. تو اخلاص کہتے ہیں کہ جب کسی کو شو آف نہیں کرتا، بس اللہ تعالیٰ کے لیے کام کرتا ہے، تو وہ بھی حصہ حاصل ہوتا ہے اس محنت سے. تو کہا کہ اس اخلاص اور قلب کے اندر یہ قوت جو آ جاتی ہے اللہ سے تعلق کی، اس کی وجہ سے انہوں نے یہ بڑے بڑے کام کر کے دکھائے. اور پھر فرمایا کہ خدا جانے لوگ تصوف کو کیا سمجھتے ہیں، تصوف تو بس صرف اخلاص اور عشق پیدا کرنے کا ذریعہ ہے. یعنی اللہ تعالیٰ کی شدت سے محبت انسان کے اندر آ جائے، جسے اللہ تعالیٰ قرآن میں کہتے ہیں کہ والذین آمنوا اشد حب للہ، کہ ایمان والوں کو اللہ سے شدید ترین محبت ہوتی، جس کو ہماری لینگویج میں دوسرا ورڈ عشق کا کہہ دیا جاتا ہے. عشق ایکچولی صرف شدید محبت کو کہتے ہیں، اور اس کا یوز کہیں پہ بھی کیا جا سکتا ہے، دنیا کے لیے بھی، اللہ کے لیے بھی. اور جو کام عشق کی طاقت سے اور اخلاص کی برکت سے ہو سکتا ہے، وہ اس کے بغیر نہیں ہو سکتا. تو دراصل تصوف ضروری نہیں ہے، بلکہ عشق اور اخلاص پیدا کرنے کی ضرورت. تو یہ تصوف ایک راستہ ہے، یہ تزکیہ نفس کا جی محنت ایک راستہ ہے. مقصد کیا ہے؟ کہ وہ اللہ کی محبت اخلاص پیدا ہو جائے. اور آگے کہتے ہیں اگر کسی کو اس کے حاصل کرنے کا اس سے بھی آسان اور مختصر کوئی اور راستہ معلوم ہو جائے تو مبارک ہے. مطلب کوئی کہے کہ نہیں مجھے چیزیں کہیں اور سے بھی حاصل ہوتی ہیں، تو کہتے ہیں ضرور. اور کہتے ہیں وہ اسی راستے سے حاصل کر رہے ہیں اور ہمیں بھی بتلا دیں. اگر کسی کو کوئی اور راستہ معلوم ہے تو ہمیں بھی بتلائیں، ہم بھی اس میں لگیں. اور کہتے ہیں ہم تو اسی راستے کو جانتے ہیں جس کا اللہ کے ہزاروں صادق بندوں نے سینکڑوں برس سے تجربہ کیا ہے، جن میں سینکڑوں وہ تھے جو دین کے شعبہ کے مشتہد بھی تھی اور صاحب الہام بھی تھے. تو کہنے کا مطلب یہ کہ مقصد یہ ہے، مطلب کہ کوئی اب سوچے کہ کیا محنت ہے، تو محنت صرف یہ ہے کہ اس کا ایم یہ ہے کہ گناہ ختم ہو، اللہ تعالیٰ کی محبت آ جائے، تعلق آ جائے، مقام احسان مل جائے. چونکہ اس کے علاوہ کوئی راستہ نہیں ہے، لوگوں نے تجربہ کر چکے ہیں، تو پھر یہی ایک راستہ ہے. اب صرف اس نیت سے اس میں لگا جاتا ہے اور کوئی مقصد نہیں. پھر آگے بھی انہوں نے کچھ باتیں لکھی ہیں، انشاءاللہ پھر کسی نیکسٹ میٹنگ میں کریں گے. مطلب ابھی تک جتنی بات کی وہ یہ تھا کہ مقصد کا تعین ہو جائے، کنفیوژن ختم ہو کہ ہم کیا کر رہے ہیں. اب دیکھیں جب مقصد ہے اللہ تعالیٰ کو پانا، तो इसमें कितनी ज्यादा, कितना शौक होना चाहिए, कितनी ज्यादा तलब होनी चाहिए, लगन होनी चाहिए। ये कोई पार्ट टाइम काम नहीं है, ये कोई ऐसा काम नहीं है कि जो इंसान सोचे हो जाएगा, ना भी हुआ तो कोई बात नहीं, मतलब कि मैं ना भी पहुंचा तो कोई बात नहीं। एक शौक होता है, एक लगन होती है। कोई मेडिकल स्कूल में या किसी और कॉलेज में इस तरह दाखिल होता है कि चलो पास हो गया, बहुत अच्छी बात है, नहीं हुआ डिग्री ना मिल सकी तो कोई बात नहीं। हर एक होता है, डेस्टिनेशन अचीव करनी है, 5 साल है, हर प्रायोरिटी पे रखता है इंसान का। तो अल्लाह ताला भी चाहते हैं कि जब अल्लाह का हासिल करने की बात हो तो वो इंसान के ऊपर सवार हो, चीज़ प्रायोरिटी में हो। तो इंसान उसे ऑप्शनल ना समझता फिर कि नहीं हो जाए बहुत अच्छी बात, ना हो तो तब भी ठीक है। तो एक शौक लगन तो हो इंसान के ऊपर। एक इसलिए वाजे किया कि एम क्या, एम अल्लाह ताला है, गुनाह का छूटना है, क्योंकि गुनाह छूटेगा तो अल्लाह ताला कल्ब में आएंगे। कि जो अल्लाह ताला की जात पाक है वो पाक जगहों पे ही आती है। तो जब तक कल्ब की गंदगी, गुनाहों की नहुसत नहीं खत्म होगी, तब तक ये कैफियत नहीं मिल सकती, मतलब ये अल्लाह ताला कुर्ब नहीं मिल सकता। इसी मुकाम एहसान को अल्लाह का वसल कहते हैं, इसी मुकाम एहसान को, यानी जब अल्लाह ताला की कुर्ब का एहसास शुरू हो जाता है, उसी को नस्बत कहते हैं, मुख्तलिफ टर्मिनोलॉजीज हैं जो आगे हम यूज करेंगे। तो इस चीज का जोश हो, जज्बा हो, शौक हो, और अपनी जिंदगी की प्रायोरिटी में ऊपर हो काम, कि पहला प्रायोरिटी में यही काम हो कि मैंने अल्लाह ताला का कुर्ब हासिल करना, मैं दुनिया में आई इसलिए हूं। और यही दीन की लज्जत है एक्चुअली। कोई पूछे कि दीन की लज्जत क्या है, या दीन में मजा क्या है, मैं क्यों दीन को आउट करूं, या कोई कहे दीन तो बोझ है, तो बोझ तब फील होगा जब मजा नहीं फील होगा। और दीन की लज्जत तो मजा अल्लाह का कुर्ब है, उसको हम हासिल करने की बातें कर रहे हैं। तो एक आज के टॉक का तो ये पहलू है, यानी ये पहला पोर्शन जो मैंने कहा था, दो पोर्शन में बात होंगी। तो एक तो ये, और इंशाल्लाह इसी तरह अगली सेटिंग में भी और इसकी क्लैरिटी की जाएगी, मुख्तलिफ चीज़ों की, इसी तस्किए की लाइन की। इसके अलावा जो आज दूसरी चीज़ शुरू करनी है कि अब क्या स्टेप्स आगे बढ़ने चाहिए, मतलब मुझे पता होना चाहिए कि इस रास्ते के क्या रूल्स एंड रेगुलेशन हैं। क्योंकि जब तस्किए की लाइन, मतलब कि इंसान का जो तस्किया करना है अपने आप का, तो उसके कुछ रूल्स होते हैं, हर रास्ते के कुछ असूल होते हैं। जो उन रूल्स को फॉलो करता है वो जल्दी बआसानी बगैर किसी हर्डल के अपने गोल को अचीव कर लेता है। इवन मैंने भी जिंदगी में इस चीज को एक्सपीरियंस किया कि जो लोग इस रास्ते में आते हैं तो हर बंदे की पेस प्रोग्रेस करने की फर्क होती है, हर बंदे की पेस फर्क होती है। उसकी मेन वजह यह होती है कि कौन रूल्स को फॉलो कर रहा है, कौन रूल्स को फॉलो नहीं कर रहा, ये मेन वजह होती है। एक रूल्स को फॉलो करना, दूसरा उनका अपना शौक और जज्बा, इसमें लोग डिफर कर जाते हैं। एक शख्स में शौक और जज्बा बहुत होता है कि मैंने जल्दी मंजिल को हासिल करना है, दूसरे में कम होता है, मतलब कि उसे जिस तरह मैंने कहा ऑप्शनल और पार्ट टाइम समझ रहा होता है। फिर एक रूल्स को बड़ा स्ट्रिक्टली फॉलो करता है और एक रूल्स को स्ट्रिक्टली नहीं फॉलो करता, जो आगे जाकर होंगे रूल्स। तो इस वजह से लोगों में फर्क हो जाता है। तो ये रूल्स जो मेंशन है, असूल आदाब, ये शेख जुल्फकार अहमद दामत बरकातहू की किताब में मेंशन है, जो मेरे शेख हैं, वो मैं एज इट इज पढ़ूंगा, उसकी फिर तशरीह करूंगा, उसको एक्सप्लेन करूंगा। तो फरमाते हैं जी, तो तरीकत के आदाब, तरीकत भी इसी का नाम है, यानी कि जो तस्किया है, कभी इसे तसव्वुफ कह देते हैं, कभी इसे तरीकत कह देते हैं, सारी एक ही चीज का मुख्तलिफ नाम है। तो लिखते हैं, तालिबे सादिक को चाहिए कि वो तरीकत के आदाब को हर वक्त सामने रखे। तालिबे सादिक से मुराद है कि जो तलब में है अल्लाह की, सादिक सच्ची, यानी सच्ची तलब, सच्ची मोहब्बत में है और पाना चाहते हैं। इसी तरह एक और टर्म बार बार आएगी, सालिक, सालिक्स, सालिक कहते हैं जो सलूक तय कर रहा हो, सलूक कहते हैं रास्ते को। जैसे सूरह फातिहा हमने पढ़ी, सिरात भी उसे कहते हैं, फिर इसी तरह सलूक भी कहते हैं रास्ते को, यानी जो अल्लाह तक जाता है। सालिक कहते हैं जो उस पर चल रहा हो, जो उस रास्ते पे चल रहा हो। और तालबे सादिक जो तलब में हो, सच्ची तलब में अल्लाह ताला की। तो उसमें फरमाते हैं कि उनको इन आदाब का ख्याल रखना चाहिए। नंबर वन, अदब नंबर एक, कि सालिक को चाहिए कि लोगों की सोहबत तो दुनियावी ताल्लुकात से अलहदा हो जाए और इखलास के साथ जिक्र इलाही में मशगूल हो जाए। इसका मतलब रहबानियत नहीं बल्कि दस्त बकार व दिल बजार है। तो पहला अदब यह है कि लोगों की कंपनी से ज्यादा अल्लाह ताला की कंपनी को एंजॉय करना, मतलब वही कि प्रायोरिटी भी अल्लाह ताला को ऊपर ले आना। अब होता क्या है कि सारा दिन गुजर जाता है और वो जो मुख्तसर से अस्कार, यानी कि ये मुख्तसर है, मतलब कि 10-15-20 मिनट मुराकबा कर लेना, फिर तस्बीहात कर लेना, तो पूरा का पूरा टाइम लगाया जाए तो मैक्सिमम 1 आवर, मैक्सिमम उससे कम ही लगता है। अब इतना टाइम इंसान दिन में ना निकाले, और वजह क्या कि कभी किसी से बात, कभी कोई दोस्त, कभी कोई काम, कभी कोई काम। तो अब ये कैसा तलब वाला है कि जिसको कहा जा रहा है 1 घंटा फोकस करके अल्लाह को याद करो, उसके बाद टाइम ही नहीं है। तो उसके मुतल्लिक कहा कि अक्सर यही वजह होती है कि लोगों को ज्यादा टाइम दिया जा रहा होता है और उसकी वजह से इंसान की गिला करता है, मेरे पास टाइम नहीं है। तो ये कहा कि लोगों की सोहबत तो दुनियावी ताल्लुकात से जो गैर जरूरी है उनको कम करे और जिक्र इलाही में मशगूल हो। ये भी क्लियर कर दिया, ऐसा मतलब रहमानिया नहीं कि लोगों को छोड़ के बैठ जाए, बल्कि सारे काम चलेंगे, सिर्फ प्रायोरिटाइज करना है कि गैर जरूरी ताल्लुकात हैं, इधर उधर दोस्तियां जा रही हैं, उनको कम करें और टाइम को मैनेज करें। और एक टर्मिनोलॉजी बार बार आती है, दस्त बकार व दिल बजार। मतलब ये कि दस्त खात बकार काम में लगे हों व दिल बजार, लेकिन दिल अल्लाह ताला की यार की, यानी अल्लाह ताला की याद में लगा रहे, ये कैफियत रहनी चाहिए, जिसको वकूफ़े कल्बी कहते हैं कि हर वक्त अल्लाह ताला की याद। दूसरा अदब नंबर टू, सालिक को चाहिए कि अपने आप को आम लोगों की महफिलों से दूर रखे, तो ये नियत करे कि मैं लोगों को अपनी बुराई और ईजा रसानी से बचाता हूं। ये हरगिज़ ना सोचे कि मैं अच्छा हूं, लोग बुरे हैं। अगर ऐसा सोचेगा तो मरदूद हो जाएगा। ये बहुत इंपॉर्टेंट पॉइंट है और ये देखेंगे आप जगह जगह आएगा मुख्तलिफ अंदाज से। वो ये है कि कभी अपने आप को अच्छा नहीं समझना। ये एक मुश्किल काम भी है शुरू में, और शायद कई बार फील हो कि इसको करना, इस पर इख्तियारी तौर पे इसके ऊपर अमल करना काफ़ी मुश्किल है। उसकी वजह ये होती है कि इंसान जब नमाज पढ़ रहा हो, जिक्र अज़कार कर रहा हो, तो और दूसरे ना कर रहे हों, तो एक फीलिंग ऑफ सुपीरियरिटी आ जाती है कि मैं बेहतर हूँ, बुरी है। अब इसको अपने दिल पे नज़र रखनी है कि ये फीलिंग जैसे ही आए इसको ख़त्म करे। ख़त्म करने से मुराद है कि नफी करे कि ऐसे ऐसी ऐसा नहीं है। फिर कई बार क्वेश्चन क्या आता है, गैर इख्तियारी तौर पर आ जाता है, सोच का इख्तियार तो नहीं, गैर इख्तियारी तौर पर ख्याल आ जाता है कि हाँ मैं बेहतर हूँ। तो गैर इख्तियारी पर पकड़नी है, हाँ उसको उसकी नफी जरूर करे कि नहीं ऐसा नहीं है। अगर ये नफी कर रहा है तो इस पर पकड़नी होगी, लेकिन अगर नफी ना की, उसको दिल में बिठा लिया कि हाँ मैं बेहतर हूँ, दूसरे नहीं करते ऐसा, तो बस वहीं पर अल्लाह की पकड़ आ जाएगी। अब कहाँ अल्लाह के करीब होना और कहाँ अल्लाह से की पकड़ में आ जाए। और इसको समझ लेना चाहिए कि जबरदस्ती ऐसे कर, यानी कि जबरदस्ती की सोच नहीं है कि मैं बेहतर नहीं हूं। वो क्यों? वो इसलिए क्योंकि मैं इसलिए बुरा हूं क्योंकि मुझे अपने गुनाहों का पता है। अगर किसी को ये फील हो कि मेरा गुनाह नहीं है, तो उसे अल्लाह से माफी मांगनी चाहिए, क्योंकि जब अल्लाह ताला नाराज इंसान से होता है ना, तब अल्लाह ताला उसके गुनाहों को छुपा देता है उसकी नजरों से। होते तो हैं, उसको नजर नहीं आ रहे होते, तो अल्लाह से माफी मांगनी चाहिए कि अल्लाह ताला मुझे माफ कर दे, कि मेरे सामने मेरे ऐबों को खोल दे, ये दुआ करे। क्योंकि ऐब खुलेंगे तो उनकी सलाह होगी। अगर ये फील हो मेरे अंदर तो खराबी नहीं है, तो ये तो ऐसा मरीज है जो अपने मर्ज का उसे फील भी नहीं हो रहा, तो उसने क्या इलाज कराना। तो अल्लाह ताला से माफी मांगे, پھر اللہ تعالیٰ اس کے عیبوں کو کھولیں گے، اور جب اس کے عیب کھلیں گے تو تب اسے خود فیل ہوگا واقعی میں برا ہوں، کیونکہ اس کے سامنے اس کے عیب ہیں، اس کے سامنے دوسروں کے عیب نہیں ہیں. یعنی کہ دوسروں کے دو چار عیب ہوں گے، دو چار خرابی ہوں گی، دو چار گناہ ہوں گے، چلو وہ نماز نہیں پڑھتا، کسی کا ہوگا وہ جھوٹ بولتا ہے، کسی کا ہوگا غیبت کرتا ہے، چلو یہ دو چار چیزیں ہوں گی. اپنے اندر جھانکے گا سب نظر آ رہے ہوں گے کہ کبھی نہ کبھی سب کیے میں نے، کبھی غیبت کی ہوگی، کبھی نماز چھوڑی ہوگی، کبھی جھوٹ بولا ہوگا، کبھی کوئی گناہ، کبھی کوئی گناہ. تو اپنے کا تو یقین ہے، دوسرے کا بس 100% شیورٹی بھی نہیں. ایک چیز، دوسری چیز کہ مجھے نہیں پتا دوسرے نے توبہ کی کہ نہیں. ہو سکتا ہے اس نے توبہ کر لی ہو، توبہ کر لی ہے تو معاف ہو گئے اس کے. حدیث پاک میں آتا ہے کہ کسی نے توبہ کر لی اور دوسرا اس کو آڑ دلائے کہ تم تو ایسے ایسے ہو، آڑ دلانے سے مراد ہے کہ اسے ٹانٹ کرے، تو اللہ تعالیٰ اس سے ناراض ہوتے ہیں اور اس کو اس گناہ میں ملوث کر دیتے ہیں کہ اس نے تو توبہ کر لی، اس میں نے معاف کر دی اور تم اس کو یاد دلاتے ہو. تو ہو سکتا ہے اس نے توبہ کر لی ہو، مجھے تو نہیں پتا. دوسری چیز، اور تیسری چیز کہ آنے والے وقت کا نہیں پتا، کہ آنے والے وقت کا یہ نہیں پتا کہ ہو سکتا ہے کہ میں گناہوں میں پڑ جاؤں اس سے زیادہ اور وہ نیکی پہ لگ جائے. کسی کے فیوچر کا تو نہیں پتا، اور کتنے واقعات ہوتے ہیں کہ گناہ چھوڑ کے لوگ نیکیوں پہ لگ جاتے ہیں. تو اس یہ تین مین وجوہات ہیں جس سے انسان دوسرے کو نیچے نہ دیکھے. ایون یہاں تک لکھا ہے، شاید آگے آئے گا بھی یہ ادب، کہ کافر کو بھی اپنے سے بہتر سمجھے. اب کوسچن، کافر کو بھی بہتر سمجھے، اس کی بھی یہی ریزن ہے. ریزن کیا کہ فیوچر کے حساب سے مجھے نہیں پتا کہ وہ ہو سکتا ہے مسلمان ہو جائے اور بہت آگے نکل جائے، تو میں کیوں اسے برا سمجھوں. تو اس لیے کہا کہ جو پہلی ادب کا ہی یہ تشریح ہے کہ جب غیر ضروری تعلقات انسان چھوڑے اپنے ٹائم کا مینج کرنے کے لیے، تو وہاں پہ کبھی یہ نہ سوچے کہ میں اس لیے دوسروں کو چھوڑ رہا ہوں کہ وہ برے ہیں، بلکہ یہ ہمیشہ سوچے کہ میں برا ہوں اور مجھے اپنی اصلاح کی ضرورت ہے اور مجھے اس کے لیے ٹائم نکالنا ہے. اگر اس نے دوسروں کی برائی کا سوچا تو یہ اللہ کی نظروں سے گر جائے گا. تیسرا ادب، صالح کو چاہیے کہ سلوک سے رضائے الہی حاصل کرنے کی نیت ہو. اگر شیخ اور مقتدا بننے کی نیت کرے گا تو شرک کا مرتکب ہوگا اور تباہ و برباد ہو جائے گا. تیسری چیز یہ ہے کہ مقصد ہو جو ہم نے ذکر کر دیا، کہ گناہ میرے ختم ہوں، مقام احسان مجھے مل جائے، یہ دونوں چیزیں آ گئیں تو اللہ تعالیٰ کی رضا مل جائے گی، اللہ تعالیٰ خوش ہو جائیں گے، یہ بس مقصد ہو. اگر شیطان نے یہ ڈال دیا نا کہ اگر میں نیک صالح بن گیا اور پھر لوگ مجھ سے مسئلے پوچھیں گے، لوگ میرے پیچھے ہوں گے، لوگ مجھے نیک سمجھیں گے، تو یہ پھر کہا کہ شرک کا مرتکب ہوگا. تو یہ شرک آبویسلی عقیدے کا شرک نہیں ہے، وہ جو عام شرک مراد لیا تھا، یہ وہ والا شرک ہے، مطلب کہ اس نے اپنی نیت کے اندر غیر کو شامل کر لی، نیت کے اندر اپنے آپ کو شامل کر دیا کہ اللہ تعالیٰ کی رضا گم ہو گئی اور اپنا بڑا بننا سامنے آ گیا. تو ہر لوگ یہ اس نیت کو صحیح رکھے کہ میں اللہ کے لیے کر رہا ہوں. اب دیکھیں یہ باریک چیزیں ہیں، اب ایک شخص محنت کرتا جا رہا، ایک کی نیت ہے اللہ کو خوش کرنا، ایک کی نیت ہے نہیں بڑا بننا ہے دین کے اندر، تو نیت سے بالکل ہی اپوزٹ. تو اب ایک کو جی بڑی جلدی مقصد حاصل ہو جائے گا اللہ تک کا وہی مقام احسان وغیرہ، اور ایک کو حاصل ہی نہیں ہو رہا. تو یہ باریک چیزیں ہوتی ہیں جس سے فرق پڑ جاتا ہے، اس لیے یہ ایکسپلین کی جا رہی ہے. ادب نمبر 4، صالح اگر کسی منزل میں جلدی کامیاب نہ ہو تو دل تنگ نہ ہو، صبر اور مسکینی کو اپنائے رکھے. تو اس سے مراد یہ ہے کہ کسی منزل میں جلدی کامیاب نہ ہو، مطلب یہ کہ ذکر اذکار کر رہا ہے، مراقبہ کر رہا ہے، اور اسے فیل ہو رہا ہے کہ مجھے کوئی خاص امپرومنٹ نہیں مل رہی شروع میں، فار ایگزامپل سے فیلنگ ہو، تو کہا کہ دل تنگ نہ ہو اور صبر سے کام رکھیں. کیونکہ یوں سمجھیں کہ یہ جو مراقبہ یا محنت ہوتی ہے نا، یہ ایسے ہی ہے جیسے کوئی شخص کسی بڑے سے ملنے جائے، بادشاہ سے یا کسی اور سے بڑے سے، تو وہ ویٹنگ روم میں تھوڑی سی بٹھا دیتے ہیں. بہت کم ہی ہوگا کہ بڑے سے ملنے جاؤ اور وہ اسی وقت کہے کہ ہاں آؤ اندر آؤ مجھ سے مل لو. کئی بار ہوتا ہے کہ انتظار کے لیے بٹھا دیتے ہیں، तो यूं समझे कि ये मेरा इंतजार चल रहा है, अभी अचानक दरवाजा खुलेगा और फिर अल्लाह ताला की तरफ से सारी चीजें अता हो जाएंगी, मेरे गुनाह भी धुल जाएंगे, वो बातनी कैफियात भी मिल जाएंगी, वो मुकाम एहसान भी मिल जाएगा, मैं इंतजार कर रहा हूं। तो कई बार, अच्छा इसमें भी जहन में रहे कि कई लोगों को रास्ते में मुख्तलिफ कैफियात मिल जाती हैं, मतलब कि एक तो अल्टीमेट कैफियत है ना मुकाम एहसान की, जो कि मकसूद है हर वक्त अल्लाह की हजूरी की, लेकिन कई बार रास्ते में उससे पहले कुछ कैफियात मिल रही है, यानी किसी को कुछ रंग नजर आ रहे हैं, किसी को कुछ फील हो रहा है, किसी को कल्ब की हरकत फील होनी शुरू हो जाती है कि कल मेरा अल्लाह अल्लाह कहना शुरू हो गया है, किसी को कोई फीलिंग, किसी को कोई फीलिंग, तो वो यूं समझे कि वो अल्लाह की तरफ से खिलौने दिए जाते हैं, जैसे बच्चे को बहलाने के लिए आप खिलौना दे देते हैं, तो अल्लाह ताला की तरफ से भी वो दे दिए जाते हैं कि बंदा लगा रहे, मायूस ना होकर बैठ जाए। लेकिन अगर कुछ भी ना मिले, ये हर एक की कैफियत फर्क होती है, किसी की कुछ किसी की कुछ, किसी को कुछ भी नहीं मिल रहा तो तब भी ये मायूस ना हो कि मुझे कुछ नहीं मिल रहा, बल्कि एक स्टेबिलिटी से लगा रहे, यकीन हो कि अल्लाह ताला खोलेंगे। ये कैसे हो सकता है एक शख्स अल्लाह की तलाश में निकले उसे अल्लाह ने मिले, ये इम्पॉसिबल इम्पॉसिबल। हमारे हजरत शेख गुस्कार अहमद नक्शबंदी दामन प्रकाश तुम ये बार बार ये फरमाते कहते हैं, वो भी अपने बड़ों की बात ही फरमाते हैं कि हमारे मुशायरे कहते हैं कि ये हो ही नहीं सकता कि इंसान को मंजिल न मिले, हो ही नहीं सकता। कहते इस रास्ते में सिर्फ एक रुकावट है, वो है सालिक की सुस्ती, यानी कि जो बंदा है वो सुस्त होता है, वो नहीं पूरे आदाब के साथ और पूरे पूरी जितनी उसे जिक्र अस्कार करने चाहिए नहीं कर रहा होता, यानी जो रिकमेंड किया जाता है कि जिस तरह मैं रिकमेंड करता हूं कि 1 घंटे तक मुराकबे को कम से कम लेके आए, तो ऑब्वियस तो शुरू में मुश्किल होगा, 5-10 मिनट्स होता है, लेकिन एम तो होना कि मैंने 1 घंटे तक लाना है, वो 6 महीने में ले आया या 1 साल में लाया, वो तो उसकी एफर्ट है। लेकिन अगर ये चीज को करे और फिर आदाब का ख्याल करे जो हमने शुरू किए हैं, कई हैं आदाब, तो उसमें इन दोनों को करे और फिर देखे कैसे उसे मंजिल नहीं मिलती। तो अल्लाह ताला की ज़ात रहीम है, वो रहम खाती है, जो देखता है अल्लाह ताला आना चाहता है तो उसको कबूल कर लेती है, ये नहीं होता कि ना हो, तो इसलिए दिल तंग ना हो दिल में कभी। अब शैतान यहां खेलता है, मायूस कर देता है, स्टेबल नहीं रहने देता, डेविएट कर देता है, तो यही मैंने कहा यहीं पे फर्क आ जाता है लोगों में, कौन स्टेबिलिटी के साथ मुस्तकिल मिजाजी के साथ लगा रहता है और कौन उस रास्ते से हट जाता है किसी भी वजह से, किसी कंफ्यूजन की वजह से, किसी सुस्ती की वजह से, जिस वजह से भी। अदब नंबर 5, सालिक के पास अपनी हाजात से ज्यादा माल हो तो उसे फुकरा में तकसीम करके आखिरत का जरिया बनाए, तो अल्लाह के रास्ते में माल खर्च करना ये अल्लाह के कुर्ब का जरिया है। अदब नंबर 6, सालिक को चाहिए कि लजीज खाने लजीज मशरूबात अल्लाह लाभ को तर्क करे और जिक्र की लज्जत हासिल करने का तालिब। तो ये भी एक ऐसा अदब है कि जो कि आजकल के हालात में थोड़ा, यानी कि इसको मुकम्मल तौर पे इन्हीं वर्ड्स के साथ लेना मुश्किल है, लेकिन इतना तो हो कि ओवर ईटिंग खत्म कर दे। ओवर ईटिंग से क्या मुराद है कि खाना खाते हुए इंसान को फील हो जाता है कि मुझे भूख खत्म हो गई, यानी कि उसमें वो डाउट में पड़ता है लूं ना लूं खाना, तो समझ जाए कि उसकी भूख खत्म हो चुकी है, पेट भर चुका है, अब वहां पर रुक जाए। ओवर ईट करना ये इंसान के रूहानी कल्ब को नुकसान देती है, और इसी तरह बहुत ज्यादा मशरूबात मतलब कि से लज्जत के लिए लेना ये भी नुकसान दे, और इसी तरह की और जो लहव लाभ से मुराद है कि जो अल्लाह से गाफिल करने वाली चीजें हैं, वो किसी तरह का भी हो सकता है, किसी के फॉर एग्जाम्पल क्रिकेट मैच में इतना इन्वॉल्व है कि उसे नमाज भी याद नहीं, उसे अल्लाह की याद भी याद नहीं, उसे मुराकबा भी छोड़ दिया, उसे जिक्र भी छोड़ दिया, तो वो लहव लाभ बन गया, हालांकि अगर लाइव मैच आ रहा है तो देख सकता है नज़रों की हिफाजत के साथ, लेकिन अगर वो नहीं, अगर वो इतना इन्वॉल्व उसमें हो गया कि उसने सारी चीज़ें छोड़ दी, तो इट मीन्स कि उसके लिए वो लाहौल लाग बन गई, फजूल चीज़ बन गई, अल्लाह से गाफिल करने वाली चीज़ बन गई। तो ये कहा कि ये नज़र रखे कि कहीं ऐसा तो नहीं कि मैं कभी जिक्र कदा कर देता हूँ। ये बहुत इम्पोर्टेंट है। एक होता यह है कि हैं तो देखने में हमारे नक्शबंदी मुजद्दिदी सिलसिले के स्मारक या मामूलात बहुत थोड़े, मतलब कि थोड़े से कह रहे हैं कि अगर इन कंपेरिजन अगर आप चिश्तिया सिलसिले के देखें तो उसमें बहुत ज़्यादा जिक्र कराते हैं, हजारों बार तस्बीहात और बहुत ज़्यादा जिक्र होता है, तो उनके मुकाबले में बहुत थोड़े, यानी कि ये हाफ आवर टू वन आवर खत्म हो जाते हैं। लेकिन इतने थोड़े अस्कार में भी कुव्वत बहुत है। उसकी एक वजह है क्योंकि ये कल्बी जिक्र है, और कल्बी जिक्र जुबान के जिक्र से बाज़ रवायात में 70 टाइम ज्यादा मौसर है। तो वहां अगर 70 घंटे हैं तो 1 घंटा वहां उतनी उतना मौसर साबित हो जाता है। लेकिन थोड़े हैं, लेकिन होता ये कि रेगुलर नहीं इंसान करता। इसकी मिसाल ऐसे ही है जैसे एक प्याला हो, उसे भरना है पानी से, अब वो पानी डालना शुरू किया, अब कतरा कतरा उसमें पानी आ रहा है, अब एक दिन एक कतरा डाला फिर एक दिन नहीं डाला तो वो एक कतरा तो एवेपरेट हो जाएगा, वो तो खत्म, फिर अगले दिन नया, वो अगले दिन बैठे वो जीरो से स्टार्ट। रेगुलर रहता तो एक एक कतरा भी प्याले को भर देता, लेकिन अगर कोई रेगुलर ही नहीं है तो वो कब भरेगा या देर से भरेगा। तो रेगुलरिटी बहुत इंपॉर्टेंट है, और रेगुलरिटी क्यों नहीं रहती है उसकी वजुहत यही होती है, या तो मुलाकातें ज्यादा उनमें इन्वॉल्व, गैर जरूरी की बात कर रहा हूँ, ऑब्वियसली जरूरी तो करनी है, लेकिन इसी तरह कोई इस तरह की चीजें, यानी कोई भी वजह जो उसके इरेगुलर कर रही है रूटीन को, तो उस पर नजर रखें कि वो समझे कि ये मेरी अल्लाह के करीब होने में ये रुकावट है। और उसके लिए कई तरीके हैं, मतलब कि उस जिक्र अस्कार को नमाज, वो नमाज से लिंक कर लें, या वो जिक्र अस्कार को नींद से लिंक कर लें, सोने से पहले करें, या वो जिक्र अस्कार को खाने से लिंक कर लें, और ये सोचे कि मैं खाना नहीं खाऊंगा जब तक मैं 15-20 मिनट मुराकबा नहीं करूंगा, मैं नाश्ता नहीं करूंगा जब तक ये ना करूँ, तो इस तरह की रूटीन जो टाई कर ले किसी और चीज से जो जोर करता है डेली, इस पर नागा ना होने दे, ये बहुत बड़ा नुकसान होता है नागा हो जाए। और इसी तरह इस प्याले के, अब जैसा प्याला भरना है तो अब नीचे सुराख हो प्याले के, तो ऊपर से पानी आता भी रहे नीचे सुराख से निकलता रहेगा, तो ये गुनाह जो है ये सुराख की मानेंगे, इंसान की नजरों का गलत यूज होना, फिर इसी तरह जुबान का गलत यूज होना, गीबत करना, दूसरों का दिल दुखाना, गुस्सा करना, ये सारी वो चीजें जैसे सारे अनवारात जो जिक्र अस्कार से आते हैं लीक हो जाते हैं। अब जब तक प्याला नहीं भरेगा इंसान को फीलिंग नहीं होती, मतलब कि अल्लाह की कुर्ब की, अल्लाह की मोहब्बत की, अल्लाह के शौक की। इंसान सोचते हैं इतना अरसा हो गया, 6 महीने गुजर गए जिक्र अस्कार की, लेकिन अभी तक कुछ इंप्रूवमेंट ही नहीं हुई। वजह सब ये होती है, गुनाह बहुत होते हैं, ये रेगुलरिटी नहीं होती। गुनाह कम हो या ना हो और रेगुलरिटी हो तो विद इन मंथ्स फीलिंग्स बदल जाती, ये पक्की बात। जो कहा ना ये आजमाया हुई नुस्खा है तो सही मुराद है, हजारों बंदे लाखों बंदे इसको कर चुके हैं, सब बदले हैं, लेकिन ये वजूहत होती है इसकी वजह से इंप्रूवमेंट नहीं आते। तो इन चीजों पर नजर हो, रेगुलरिटी प्लस गुनाहों से बचना, गुनाह क्या क्या है वो इल्म बताता है, इसलिए इल्म हासिल करने की इम्पोर्टेंस, इल्म बताता है क्या गुनाह है, आंखों का क्या यूज गुनाह है, जुबान का क्या यूज गुनाह है, कान का क्या यूज गुनाह है, तो गुनाहों की से बहुत बता, तो गुनाह से बचने को ही तकवा कहते हैं। तो ये सारे इंग्रीडियंट्स मिल जाए तो फिर तो रास्ता मानी बहुत छोटा हो जाता है, अल्लाह ताला को बहुत जल्दी मिल जाता है, ये डिले हमारी तरफ से ही हो रहा होता है। दो और अदब कर लेते हैं फिर इंशाल्लाह मुराकबा कर लेते हैं। अदब नंबर 7, सालिक अपनी खुशहाली पर खुश होकर इतराए नहीं, तंग हाली से तंग होकर घबराए नहीं, बल्कि तकसीम इलाही पर राजी रहे। तो ये भी एक चीज है जो कि शुरू में जान के करनी पड़ती है, लेकिन आखिरकार ये हासिल हो जाती है जब दिल संवरता है, कल्ब संवरता है। अच्छा, ये हम बार बार बात करेंगे, कल्ब का संवरना, कल्ब का ठीक होना, कल्ब में नूर आना, तो ये जहन में रहें कि ये जो मुकाम एहसान जो शुरू में बात गुजर गई, ये कैफियत कल्ब को मिलती है, रूहानी कल्ब, ये फिजिकल हार्ट नहीं है, फिजिकल हार्ट लहदा चीज है जो खून पंप कर रहा है, ये रूहानी कल्ब है। रूह के अंदर भी एक कल्ब है जो अहदीस और कुरान पाक में मैंशन है, उसको ये सारी कैफियत मिलती है, ये تقویٰ بھی وہاں ہوتا ہے، ایمان بھی وہاں ہوتا ہے، اللہ کی محبت بھی وہاں ہوتی ہے، اللہ کا خوف بھی وہاں ہوتا ہے، اور یہ مقام احسان بھی وہاں ہوتا ہے، وہ اللہ کو فیل کر رہا ہوتا ہے۔ تو اس لیے کہتے ہیں قلب کا سنورنا، قلب کا بگڑنا، قلب میں نور آنا، قلب کے بات بار بار ہوتی ہے۔ تو جب قلب سنور جاتا ہے تو اس کو یہ کیفیت خود ہی مل جاتی ہے کہ وہ اللہ سے راضی رہتا ہے، لیکن جب نہیں، جب تک نہیں ہے وہ کیفیت، تو زبردستی پھر یہ کرے کہ جو میرے ساتھ ہو رہا ہے اچھا ہو رہا ہے، بے شک میں فیلئرز کوئی آ گئے تو سمجھے کہ اللہ کی طرف سے ہوا، تنگ نہ ہو، اسے شکوا نہ کرے۔ ادب نمبر 8، سالک اپنے اسلاف کو کبھی کم نظری حقارت سے نہ دیکھے۔ تو اپنے بڑوں کو کبھی، یعنی کہ یہ نہ سوچنا کہ وہ ان سے یہ غلطی ہوئی یہ غلطی ہوئی، یہ بہت نقصان دہ چیز ہوتی ہے۔ ٹھیک ہے اگر ان کی بات لیٹس سپوز کوئی سمجھ نہیں آئی، یا لیٹس سپوز اچھی نہیں لگی کسی بھی حساب سے، تو اگنور کر دے، اسے فوکس نہ کرے کیوں کہا، کیوں کیا، کس لیے کیا، مطلب کہ اس کی ڈیٹیلز میں نہ جائے۔ یہ نقصان دہ ہوتی ہے، انسان کو اللہ کی نظر سے بھی گرا دیتی ہے، کیونکہ ہر انسان میں اچھائی بھی ہوتی ہے برائی بھی، تو اچھائی پہ فوکس کرنا چاہیے، برائی پہ نہیں۔ اور ادب نمبر 9، جو آخری ادب آج کا، کہ سالک اپنے آپ کو میوزیکل انسٹرومینٹس اور ٹی وی وغیرہ سے بچائے اور قرآن مجید کی لذت پانے کا خواہش مند رکھے۔ یہ بات اس کو تھوڑا ایکسپلین کر دیتا ہوں۔ دیکھیں قلب جس کی بات بار بار ہو رہی ہے، اس کا تعلق اللہ سے جوڑنا ہے۔ اب اس قلب کے 2-3 مین انپٹس ہیں، مطلب یہ کہ 3 چیزیں، اب یہ سمجھے ایک کمرہ ہے، اس میں 3 کھڑکیاں ہیں یا 3 دروازے سمجھ لیں، اور وہ 3، یہ قلب ایک کمرہ ہے، اس کے 3 کھڑکیاں یا دروازے انسان کے چہرے پہ ہیں، آنکھ، زبان اور کان۔ جو ان کھڑکیوں سے، اگر کھڑکیاں بند ہوں تو دل جلدی، یعنی وہ کمرہ صاف رہے گا، اگر وہ کھلی رہیں، باہر آندھی وغیرہ چل رہی ہو، تو کمرہ صاف نہیں ہو سکتا۔ تو اسی طرح یہ ذکر اذکار سے قلب صاف ہوتا ہے، لیکن ان آنکھوں سے، اس زبان سے، ان کانوں کے گناہوں سے، ان کانوں کے گناہ، ان تینوں کے گناہ سے دل میں پھر میل آ جاتا۔ اب اگر اس کا صحیح یوز کر لے اور گناہ ختم کر دے تو بڑی جلدی جلد سمجھ جاتا ہے۔ اب یہ میوزیکل انسٹرومینٹس کی جو بات ہے، تو یہ ذہن میں رہے، میں وہ احادیث بھی کچھ ذکر کر دیتا ہوں جو میوزک کے بارے میں ہے، کہ میوزیکل انسٹرومینٹس کے بارے میں آپ صلی اللہ علیہ وسلم نے کہا کہ یہ قلب میں نفاق کو اگاتی ہیں، جیسے بارش کھیتی کو اگاتی ہے۔ اگزامپل دی، بارش کھیتی کو اگاتی ہے، اسی طرح یہ میوزیکل انسٹرومینٹس کی آواز دل میں نفاق کو اگاتی ہے۔ نفاق کو، نفاق بالکل اپوزٹ چیز ہے ان ساری سے جو ہم بات کریں، تقویٰ اور وغیرہ وغیرہ۔ نفاق کہتے ہیں کہ زبان سے تو انسان کہے کہ میں مسلمان ہوں، لیکن ایکچولی دل میں مسلمان نہ ہو، اس کو نفاق کہتے ہیں۔ تو کہتے ہیں یہ فیلنگس اگتی ہیں اس میوزیکل انسٹرومینٹس۔ اب آپ صلی اللہ علیہ وسلم روحانی ڈاکٹر، جیسے فزیکل ڈاکٹر کہے کہ یہ کھاؤ گے یہ تمہیں نقصان دے ہوگا، مثال کے طور پر ڈائبٹک پیشنٹ کو کہا کہ اگر شوگر لیں گے تو آپ کے لیے نقصان دے، وہ کہے کہ شوگر تو مجھے بڑی مزے کی لگتی ہے، میٹھی ہوتی ہے، مزہ آتا ہے، تو اس کو تو کوئی ڈینائی نہیں کر رہا، لیکن وہ یہ بتا رہے کہ آپ کے لیے نقصان دے، آپ مر جائیں گے آخر کار۔ تو اسی طرح آپ صلی اللہ علیہ وسلم بتا رہے ہیں یہ آپ کے لیے روحانی طور پہ نقصان دے، آپ کے قلب کو نقصان دیتی، اس لیے منع کیا جا رہا۔ قرآن پاک میں اللہ رب العزت نے فرمایا، اعوذ باللہ من الشیطان الرجیم، ومن الناس من یشتری لہو الحدیث لیزل عن سبیل اللہ بغیر علم ویتخذہا ہزوا اولئک لہم عذاب مہین، کہ بعض لوگ ایسے ہیں جن جو ان باتوں کے خریدار ہیں جو اللہ سے غافل کرنے والی ہیں۔ اب یہ جو کہا نا لاول حدیث اللہ سے غافل کرنے والی ہیں، اور آگے فرمایا تاکہ بے سمجھے بوجھے اللہ کی راہ سے بھٹکائیں اور سا کی ہنسی اڑائیں، ایسے لوگوں کے لیے ذلت کا عذاب ہے. تو مفسرین نے جس میں حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ اور حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ، دونوں بڑے مفسر، نے کہا کہ اس سے مراد گانا ہے، جی میوزیکل انسٹرومنٹ. تو قرآن سے تو یہ، اور دوسری بنی اسرائیل، بنی اسرائیل کی آیت ہے وَاسْتَفْزِزْ مَنِ اسْتَطَعْتَ مِنْهُمْ بِصَوْتِكَ، کہ شیطان کو جب اللہ تعالیٰ نے چھوٹ دی کہ قیامت تک انہیں بہکاؤ، تو اللہ تعالیٰ نے کہا سورہ بنی اسرائیل میں کہ ان میں سے جس پر تو قابو پائے اسے اپنی آواز سے گمراہ کر. تو اللہ تعالیٰ نے خود اسے کہا کہ میں تمہیں چھوٹ دیتا ہوں جس پہ تیرا زور چلتا ہے اپنی آواز سے گمراہ کر. اب شیطان کی آواز کیا ہے؟ تو اس میں مفسرین نے لکھا اس میں سے ایک جو شیطان کی آواز ہے میوزیکل انسٹرومنٹ. تو قرآن میں بھی یہ بات مینشن ہے. بس حدیث پاک بہت ساری ہیں جن میں سے کچھ میں اگزامپل کے طور پر پیش کر دیتا ہوں کہ حضرت ابو مالک اشعری رضی اللہ تعالیٰ نے بتایا کہ انہوں نے نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہوئے سنا کہ ان قریب میری امت میں ایسے لوگ پیدا ہوں گے جو زنا، ریشم، شراب اور باجوں کو حلال سمجھیں گے. یہ بخاری شریف کی روایت. تو قیامت کے قریب فرمایا کہ یہ باجوں کو یا میوزیکل انسٹرومنٹس کو حلال سمجھنا شروع ہو جائیں گے، یعنی کہ اوریجنلی یہ حرام ہے. پھر ابو داؤد شریف، ابن ماجہ، بہکی وغیرہ میں یہ روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ بلا شبہ اللہ تعالیٰ شراب، جوئے اور تبل کو حرام کیا ہے، نیز ہر نشاور چیز حرام ہے. تو یہاں تبلے کا ذکر ہے. اور یہ والی روایت جس کی میں نے ذکر کیا بہکی شریف میں، ابو داؤد وغیرہ میں ہے کہ عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ گانا دل میں اسی طرح نفاق پیدا کرتا ہے جس طرح پانی کھیتی کو اگاتی. تو یہ دل وہی قلب کو خراب کرتا ہے. اب ہم قلب کو اللہ سے جوڑنا چاہ رہے ہیں اور روحانی ڈاکٹر آپ صلی اللہ علیہ وسلم کہہ رہے ہیں کہ قلب تباہ ہو جائے گا اس سے. تو اب جس طرح وہ شخص کہہ رہے چینی میٹھی ہے یا وہ مزہ آتا ہے اس کو کھانے میں، تو کوئی کہہ سکتا ہے کہ اس میں میرے حصے میں مزہ آتا ہے، تو مزے کو تو ڈینائی نہیں کوئی کر رہا. یہ بتایا جا رہا ہے وہ قلب کے لیے نقصان دے. تو یہ تو ہم نے آپٹ کرنا ہے نا، ہم نے کان کا مزہ لینا ہے یا قلب کا مزہ لینا ہے اللہ سے تعلق جوڑ کے. اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ دو قسم کی آوازیں ایسی ہیں جن پر دنیا اور آخرت دونوں میں لعنت کی گئی ہے، ایک تو خوشی کے موقع پہ باجے کی آواز، دوسری مصیبت کے موقع پہ آہو بکا کی آواز. اسی طرح ابو داؤد شریف وغیرہ میں یہ روایت ہے کہ آپ صلی اللہ علیہ وسلم فرمایا کہ بلا شبہ اللہ تعالیٰ نے مجھے مومنین کے لیے ہدایت اور رحمت بنا کر بھیجا اور مجھے حکم دیا ہے کہ بانسری، تمبور، صلیب اور دوسرے جہلیت کے کاموں کو مٹا دوں. تو بہت ساری روایات ہیں درجنوں کے حساب سے اس موضوع پر اور اس کی حرمت پر. اور ایک روایت یہ بھی ہے، اب دیکھیں یہ آپشن جو میں کہہ رہا ہوں نا، ہم نے آپٹ کرنا ہے کس راستے کو. حضرت ابن عباس رضی اللہ تعالیٰ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ قیامت کے دن اللہ تعالیٰ فرمائیں گے کہاں ہیں وہ لوگ جو اپنے کانوں اور آنکھوں کو شیطانی باجوں کو سننے اور اس کے بجانے والوں کو دیکھنے سے محفوظ رکھتے تھے، انہیں ساری جماعت سے علیحدہ کر دو، چنانچہ فرشتے انہیں الگ کر کے مشک و عنبر کے ٹیلوں پر بٹھائیں گے. اس کے بعد اللہ تعالیٰ فرشتوں کو حکم دیں گے کہ ان لوگوں کو میری تسبیح سناؤ. چنانچہ فرشتے ایسی پیاری آوازوں میں ذکر اللہ سنائیں گے کہ سننے والوں نے ایسی آوازیں نہیں سنی ہوں گی. تو اب چونکہ انہوں نے یہاں پہ اپنے کانوں کو بچایا، تو اللہ تعالیٰ قیامت کے دن انہیں اپنی آواز سنائیں گے اور دنیا میں یہ لذت دیں گے کہ ان کا قلب اللہ سے ٹوٹ جائے گا. حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ بھی اپنے شاگردوں کو کہتے تھے، مطلب کہ صحابہ میں یہ بات رہی چلی کہ گانا دل میں نفاق پیدا کرتا ہے، انہیں نصیحت کرتے تھے. اچھا یہاں پہ یہ بات بھی ذہن میں رہے کہ گانا جسے ہم کہتے ہیں، میوزیکل جتنی بھی باتیں ہم کرتے ہیں، ہمارا ورڈ ہوتا ہے گانا، اس میں چار چیزیں ہوتی ہیں، ایک آواز، دوسرا شاعری، تیسرا کوئی ریتم، چوتھا میوزیکل انسٹرومنٹ. تو جو پہلی تین چیزیں ہیں نا وہ وتھ لمٹس الاؤڈ ہیں. وہ کیا ہے؟ پہلی چیز جیسے اللہ تعالیٰ قرآن میں کہا وہ یزید فی الخلق کی مایوشا، کہ اللہ تعالیٰ پیدائش میں جو چاہے بڑھاتا ہے. تو مفسرین نے اس کا مطلب لیا ہے کہ اس سے مراد اچھی آواز ہے. تو اچھی آواز میں سننا یہ جائز ہے، لیکن لمٹ کیا ہے کہ عورت کی آواز مرد نہیں سن سکتا، نامحرم مرد. عورت کی آواز محرم مرد سن سکتا ہے، यानी कि बेटा भाई शौहर वगैरह औरतें सुन सकती हैं, बच्चे सुन सकते हैं, लेकिन मर्द नामहरम मर्द नहीं सुन सकता। उसकी वजह यह है कि वो और रवायात कभी आएंगी सामने, तो उसका यह है कि अल्लाह ताला ने कुरान में कहा औरतों को कि फला तखजान बिल कौली फयत्मा अल्लज़ी फी कल्बिही मरज़, कि नरमी से ना महरम से ना बात किया करो कि तुम्हारी तमा में पड़ेगा, तुम्हारी डिजायर में पड़ जाएगा जिसके दिल में मर्ज है। तो कल्ब अगर बीमार हो किसी का, वो डिजायर करना शुरू कर देता है अगले की, तो हमें तो नहीं पता किसका कल्ब बीमार है, किसका कल्ब पे अल्लाह का ताल्लुक। तो एक जनरल रूल अल्लाह ताला ने बना दिया कि ना नरमी से बात किया करो। तो इस वजह से ना महरम के सामने नहीं औरत ऐसे पढ़ सकती। और दूसरी रवायत भी पढ़ देता हूँ, ये भी सही बुखारी की, कि हज़रत आयशा रज़ी अल्लाह ताला फरमाती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरे यहाँ तशरीफ लाए, उस वक्त दो लड़कियां मेरे पास बैठी जंगे बाज़ के गीत गा रही थी, यानी कि एक जंग में जो मोटिवेट करने के लिए मुजाहिदीन को पढ़े जाते हैं तो वो सुना रही थी। हजूर सल्लल्लाहु अलैहि वसल्लम बिस्तर पर लेट गए और दूसरी तरफ मुंह फेर लिया। इतने में हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला आ गए, उन्होंने मुझे डांटा और फरमाया ये शैतानी राग हजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने। तो आज सल्लल्लाहु अलैहि वसल्लम उनकी तरफ मुतवज्जे हुए और फरमाया जाने भी दो। जब हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला दूसरे काम में लगे तो मैंने उन दोनों लड़कियों को इशारा किया और बाहर निकल गई। ये ईद का दिन था। तो इस रवायत के अंदर ये मेंशन है कि बच्चियां हैं और वो जंग के गीत गा रही हैं, मतलब शेर पढ़ रही हैं विदाउट म्यूजिकल इंस्ट्रूमेंट। तो जब हजरत अबू बकर आए तो उन्होंने डांटा कि ये क्या काम किया जा रहा है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि जाने दो, मतलब कि ये अलाउड है, इसको करने दो। लेकिन फिर भी दूसरा मुंह कर लिया। उससे मुहद्दिसीन ने लिखा ये उनका फिर भी एराज था आप सल्लल्लाहु अलैहि वसल्लम का, कि मुत्तकीन को फिर भी इससे बचना चाहिए। तो इससे भी पता चलता है कि सारी चीजों में जो पहली तीन चीजें वो अलाउड है, तो क्या अच्छी आवाज उसकी लिमिट में बता दी, फिर अच्छी शायरी जैसे जंग के गीत थे मोटिवेट करने के लिए, क्योंकि ये जहन में रहे, ये बात मैं जो कह रहा हूं ये जहन में रहे कि जितने भी म्यूजिकल इंस्ट्रूमेंट से रिलेटेड चीजें हैं शायरी वगैरह, ये इंसान के जज्बात को उभारती हैं। ये एक 100% ट्रूथ है, इसे कोई डिनाई नहीं कर सकता। अब जज्बात क्या उभरेंगे वो शायरी पर डिपेंड करता है, वो आवाज पर डिपेंड करता है, वो इन चीजों पर डिपेंड करता है। जो शायरी होगी वो जज्बात होगी। तो शायरी की लिमिट ये है कि वो अच्छी हो, इंसान को अच्छी तरह मोटिवेट करे, उसके जज्बे को सही यूज करे। तीसरी चीज लय में रिदम में, तो उसी को कह रहे हैं कि गाना या गीत, यानी जहां पे जिक्र है, मतलब कि रिदम में अशआर पढ़ रही है। और चौथी चीज को कुली तौर पे हराम किया गया कि एक म्यूजिकल इंस्ट्रूमेंट ना हो, क्योंकि रूह को नुकसान दे। जिस्म को तो शायद मजा आ रहा हो और सही उसके जज्बात को मुतहरक हो रहा हूं, लेकिन रूह को नुकसान दे रखती है। तो ये अब कोई अल्लाह का नबी ही बता सकता है कि कहां रूह को फायदा है, कहां रूह को नुकसान है। और आंखों की हिफाजत, तो ये हदीस जिस मर्द आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस मर्द मोमिन की किसी औरत के हुस्न जमाल पे पहली दफा नजर पड़ जाए, फिर वो अपनी निगाह नीचे कर ले और उसकी तरफ ना देखे, तो अल्लाह ताला उसको ऐसी इबादत नसीब फरमाएगा जिसकी हलावत लज्जत महसूस करेगा। अब ये है आंखों का यूज, कि आंखों के नामहरम को देखने से अपनी आंखों को नीचे कर लिया तो अल्लाह ताला ये नहीं कि उसे सवाब देंगे, अल्लाह ताला उसे लज्जत देगा। ये है कल्ब पे इफेक्ट, जो हम सारी बातें कर रहे हैं कि कल्ब में अल्लाह का ताल्लुक आ जाए, मुकाम एहसान आ जाए, अल्लाह ताला की मार्फत आ जाए, खुशियत आ जाए, मोहब्बत हो आ जाए, ये उन्हीं की बातें हैं कि वो हासिल कैसे होती हैं। तो उसमें मेन दो सोर्सेज जो है ना, आंख और कान है मेन दो सोर्सेज। अब कानों का सही यूज, आंखों का सही यूज बड़ी जल्दी इंसान तरक्की करता है, और इन दोनों के गलत इस्तेमाल से बड़ी जल्दी तनाजली होती है। कई बार मेन महीनों की मेहनत जाया हो जाती है इन इस मिसयूज से। तो कुरान पाक में भी अल्लाह ताला ने कहा कि वकुल लिल मोमिनीन यगुज्जु मिन अबसारिहिम, कि मोमिन मर्दों से कहें कि अपनी आंखों को नीचे रखें, और इसी तरह औरतों को कहा वकुल लिल मोमिनाति यगुज्जु मिन अबसारिहिम, कि मोमिन औरतों से भी कहें कि अपनी आंखों को नीचे रखें। तो मुराद यही है कि ना महरम को ना देखें, अवॉइड करें। तो इसलिए ये अदब, इसकी मैंने एक्सप्लेन कर दिया कि जो कहा कि साले अपने आप को मौसीकी और टीवी वगैरह से बचाए, मतलब यही है कि टीवी पे क्या है, टीवी पे ऑब्वियसली औरत बैठी है तो नामहरम मर्द हैं, और बंदा बैठा है नामहरम औरतें हैं, तो नजरों का इस्तेमाल गलत होता है। और ऑब्वियसली मुख्तलिफ अंदाज में म्यूजिक आता है इश्तहारों में और तरह से, तो ये दोनों दिल के लिए यूं समझे कि जहर की तरह है। अब चूंकि अब इन चीजों में स्टडीज नहीं की जाती, लेकिन अगर की जाए तो ये बात इजीली पता चल जाए कि जो शख्स म्यूजिक सुनता है और जो शख्स अपनी आंखों का गलत इस्तेमाल करता है, वो कभी अल्लाह का ताल्लुक नहीं पा सकता। क्या मतलब, वो कभी कुरान की लज्जत नहीं पा सकता, नमाज की लज्जत नहीं पा सकता, तहज्जुद की लज्जत नहीं पा सकता, वो कभी उसका कल्ब जारी नहीं हो सकता, ये पक्की बात है, क्योंकि दोनों 180 डिग्री पे ऑपोजिट चीज है। तो इंशाल्लाह बाकी आदाब इसी तरह इन सेटिंग्स को दो पोर्शन में डिवाइड करके करेंगे, तो अल्लाह ताला हमारे लिए तारे आदाब को समझना और इस पर अमल करना आसान फरमा दे। क्योंकि क्वेश्चन होते हैं, चलो मुराकबे की बात आप पूछ लीजिएगा, थोड़ी देर मुराकबा कर लें, आंखों को बंद कर लें, सर को झुका लें, जो कि दुनिया में है सर हट कट कर अल्लाह की याद में डूब जाए। मुराकबे की हकीकत यही है कि अपने कल्ब पे फोकस करना होता है, जो सीने में लेफ्ट साइड पे है, जहाँ फिजिकल हार्ट होता है ऑलमोस्ट उसी जगह पे, और उस पे फोकस करके सोचना था वो अल्लाह 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 के, और उसकी मैं दलायल देता रहता हूँ कि कुरान पाक में अल्लाह ताला फरमाया, बस कुर इस्म रब, अल्लाह के नाम को याद करो, व तबत्तल तब्दीला, हर जब हर तब से हट कट के। तो इसको इस पर मेहनत करनी चाहिए, ये रूहानी तरक्की का सबसे बड़ा जरिया है। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. يا اللہ پاک آپ کے دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تاریخیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکیاں آپ کے لیے ہیں. یا اللہ پاک، یا اللہ پاک اتنی رحمت سے یا اللہ پاک اپنے راستے میں آگے بڑھنے کی، یا اللہ پاک اصول و ضوابط اور یا اللہ پاک آداب کے تذکرے کے لیے ہمیں توفیق عطا فرمائی سننے سنانے کے لیے. یا اللہ پاک، یا اللہ پاک ہمارا وقت کو نکالنا، بیٹھنا، سوچنا، یا اللہ پاک یقیناً اس میں 100% اخلاص تو نہیں، لیکن یا اللہ پاک ایک نشانی ہے کہ ہم آپ کو پانا چاہتے ہیں. یا اللہ پاک آپ تک آنا چاہتے ہیں، آپ کو پانا چاہتے ہیں، آپ کو محسوس کرنا چاہتے ہیں. یہ ساری قرآنی کیفیات، یا اللہ پاک سنت کیفیات کو حاصل کرنا چاہتے ہیں. یا اللہ پاک اس راستے کو ہمارے لیے آسان بنا دے. یا اللہ پاک آپ نے خود قرآن میں یہ بھی فرما دیا کہ کوئی تزکیہ حاصل نہیں کر سکتا جب تک میں نہ چاہوں. یا اللہ پاک جو بات آپ کے فضل کی ہے، آپ کی رحمت کی ہے، تو یا اللہ پاک اپنی رحمت سے یہ تزکیہ ہمیں بآسانی نصیب فرما دے. یا اللہ پاک جلد نصیب فرما دے. یا اللہ پاک یقیناً وہ طلب اور اخلاص نہیں جیسا ہونا چاہیے، لیکن یا اللہ پاک کچھ نہ کچھ تو یا اللہ پاک لگی ہے، کچھ نہ کچھ تو یا اللہ پاک آپ کی طلب ہے جو آپ نے اپنی توفیق سے ہمیں دی ہے. اپنی رحمت سے یا اللہ پاک طلب کو بھی کامل بنا دے، یا اللہ اخلاص کو بھی کامل کر دے. یا اللہ پاک اس کے نتیجے میں اپنا وصل، اپنا قرب، اپنی معرفت بھی ہمیں کامل نصیب فرما دے. یا اللہ پاک ہم کمزور ہیں، یا اللہ پاک یہ چند منٹ نکالنا ہمارے لیے مشکل ہے. یا اللہ پاک اپنی رحمت سے یا اللہ پاک آپ اس تھوڑی سے ایفرٹ اور محنت کو ہی قبول کر کے یا اللہ پاک اپنا قرب نصیب فرما دے. یا اللہ پاک ہم سب پہلے لوگوں نے تو بہت اس پہ محنت کی، اپنی زندگیاں لگا دیں، یا اللہ پاک اس کے لیے بہت مجاہدے اور مشقتیں اٹھائیں. یا اللہ پاک ہم آپ کے وہ بندے ہیں، یا اللہ پاک ناز نخروں میں پلے ہوئے بندے ہیں، آسانیوں میں پلے ہوئے بندے ہیں. اپنی رحمت سے یا اللہ پاک اپنے تک آنے کا راستہ بھی ہمارے لیے آسان فرما دے. یا اللہ پاک بغیر آزمائش کے، بغیر زیادہ، یا اللہ پاک مشکلات کے ہمیں اپنا قرب نصیب فرما دے. یا اللہ پاک ہمارے ذہن میں اگر کوئی الجھن ہے، کوئی کنفیوژن ہے، تو اپنی رحمت سے اس کو دور کر دے. اور یا اللہ یکسو کر کے، پورا فوکس کر کے، پوری ایفرٹ کے ساتھ، پوری محنت و طلب کے ساتھ اس راستے میں ہمیں لگا دے. اور یا اللہ پاک موت تک یا اللہ پاک اپنی طلب میں لگے رہنے کی تعلی توفیق عطا فرما دے. یا اللہ پاک مقام احسان نصیب فرما دے، مقام توکل نصیب فرما دے، تقویٰ نصیب فرما دے، اپنی محبت، اپنا خوف، اپنا شوق نصیب فرما دے. اور یا اللہ پاک ہر اس چیز سے ہمیں دور کر جو تجھ سے دور کرنے والی ہے، اور ہر اس چیز کے ہمیں قریب کر جو تجھ سے قریب کرنے والی ہے. یا اللہ پاک اپنی رحمت سے جو ادب میں کمی کوتاہی ہوئی، یا اللہ پاک اس کو معاف فرما دے. اور یا اللہ ہمیں بار بار اپنی یاد میں بیٹھنے کی توفیق عطا فرما دے. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ محمد و آلہ و صحابہ اجمعین، و برحمتک یا ارحم الراحمین.